رب اللہ تعالیٰ نے جہاں پہ اپنے حقوق کی بات فرمائی، ربنا اللہ اس کی بات فرمائی، اس کے بعد اب انسان کے اوپر جن کا حق سب سے زیادہ ہے ان کا ذکر آ رہا ہے، اور وہ اس کے والدین ہیں. وَوَصَّيْنَا الْإِنسَانَ، اور وصیت کی ہم نے انسان کو. وصیت کیا ہوتی ہے؟ وصیت کا معنی ہوتا ہے تاکیدی حکم، جس میں بہت اصرار ہو، بہت تاکید ہو، جس کو کہتے ہیں لازمی کرنا. یہ کہتے ہیں نا لازمی کرنا، اور علماء کہتے ہیں جس کو فرض یا واجب کہا جا سکتا ہے. ٹھیک ہے، فرض یا واجب کہا جا سکتا ہے. وَصَّيْنَا الْإِنسَانَ، انسان کو، ہر انسان کو اللہ تعالیٰ نے یہ وصیت کی ہے. بی والدیہ احسانا، اپنے والدین کے ساتھ احسان کی، والدین کے ساتھ احسان کا معاملہ کرو. احسان کیا چیز ہوتی ہے؟ احسان حسن سلوک کو کہتے ہیں، نیکی کو کہتے ہیں، کہ نیکی کرو. نیکی یعنی ان کے ساتھ بھلائی کا معاملہ، اچھائی کا معاملہ، ان کے ساتھ اچھا سلوک کرنا، اچھا برتاؤ کرنا، اس کو کہتے ہیں احسان. یہ نہیں کہ میں کہوں کہ میں نے آپ کے اوپر بڑا احسان کیا، یہ بولا نہیں چیز بات ہے. احسان ایک تو بات یہ ہوتی ہے بھلائی، اور احسان کبھی یہ نہیں ہوتا کہ آپ کہیں کہ اس نے میرے ساتھ کیا کیا تو میں وہ کروں، وہ احسان نہیں ہوتا. احسان ہوتا ہے کہ ایک تو حق سے بڑھ کے کرنا، دوسرا کہ انسان یہ نہیں دیکھے کہ دوسرے نے کیا کیا، یہ دیکھے کہ میں نے بھلائی کرنی، میں نے بیسٹ کرنا. اور جو بیسٹ ہوتا ہے نا وہ احسان ہوتا ہے، ٹاپ لیول ہے نیکی میں، ٹاپ لیول احسان کا لیول ہے. ٹھیک ہے. اچھا ایک بات اور یہاں پہ، وصینا، ہم نے وصیت کی. ہم نے، اللہ تعالیٰ نے اپنے لیے جمع کا صیغہ استعمال فرمایا. جمع کا صیغہ قرآن کریم میں اللہ تعالیٰ کے لیے بہت دفعہ آیا. نحنو خلقناہم، جیسے مثلا ہم نے پیدا کیا ان کو، تو یہ عظمت کے لیے اظہار عظمت ہے اس کے اندر. جیسے کوئی بہت بڑا ہوتا ہے نا تو وہ کہتے ہیں ہم گئے تھے، کچھ لوگوں کا طریقہ ہی ایسے ہوتا ہے، وہ کہتے ہم سے ہی بات کرتے. یعنی عظمت کے لیے اللہ تعالیٰ اس کو میجسٹک وی بھی کہتے ہیں، وی ڈیڈ دس. ٹھیک ہے، لیکن یاد رکھیے کہ جب ہم اللہ تعالیٰ کے لیے بات کریں تو زیادہ اس کے اندر بہتر کیا ہے کہ ہم اللہ تعالیٰ کو اس صیغے سے اس کے ساتھ بات کریں کہ جس میں توحید کا زیادہ اظہار ہو. سمجھ آئی؟ جیسے کہ ہم یہ بہتر یہ ہے کہ ہم یہ کہیں اللہ تعالیٰ فرماتا ہے، یہ نہ کہیں اللہ فرماتے ہیں. فرماتے کے اندر جمع کا بھی شائبہ ہو سکتا ہے، کیونکہ ہم جب کہتے ہیں نا وہ سب فرماتے ہیں، تو ان کے لیے ہم فرماتے کہتے ہیں نا، وہ سب فرماتا ہے کبھی نہیں کہتے ہم. اسی طرح آپ کا جو لفظ ہے، وہ آپ کا لفظ بہت لوگوں کے لیے، اب تین چار لوگ کھڑے ہیں تو میں کہتی ہوں آپ بیٹھ جائیے، سب کے لیے. لیکن جب میں کہتی ہوں تم بیٹھ جاؤ، تو بیٹھ جا، تو وہ کیا ہے؟ سب کو تو نہیں اس کا مطلب میں کہہ رہی، اس کا مطلب میں کسی ایک بندے کو کہہ رہی ہوں، کیونکہ تو یا تم کا ہمیشہ ایک کے لیے آتا ہے. اور دیکھیں آپ صلی اللہ علیہ وسلم کا طریقہ اس میں، دیکھیں آپ صلی اللہ علیہ وسلم اللہ تعالیٰ کے لیے ہمیشہ واحد کا صیغہ استعمال فرماتے تھے، انت ربی، انت ربی. ٹھیک ہے، تو جب ہم اللہ تعالیٰ کے لیے بات کریں گے تو ہم جمع کا صیغہ بہتر ہے کہ استعمال نہ کریں، اور اس کے اندر ہی اللہ تعالیٰ کی زیادہ تعظیم ہے. انسانوں کے لیے جب آپ کرتے ہیں تو پھر آپ ان کے لیے جمع کا صیغہ استعمال کرتے ہیں، مخلوق میں سے کسی کا بھی کرام آپ جمع کے صیغہ سے کر لیتے ہیں، صحیح ہے، کوئی مسئلہ نہیں. لیکن اللہ تعالیٰ کے لیے بہتر کیا ہے کہ واحد کے صیغے سے ہی بات کی جائے تاکہ اس میں توحید جھلکے. سمجھ آئی بات؟ اچھا اب ہم آگے دیکھتے ہیں کہ اللہ تعالیٰ نے کیا وصیت کی ہے انسان کو، کہ اپنے والدین کے ساتھ احسان کرے. والدین کے ساتھ یعنی دونوں کے ساتھ، والدین میں ماں اور باپ دونوں آ جاتے ہیں، یعنی کہ کسی ایک کے ساتھ، اور والدہ کے ساتھ زیادہ، वालदा के साथ ज़्यादा क्यों? हमलत हु उम्मुहु कुरहा, उसकी माँ ने उसको उठाया तकलीफ में, यानी ये जो 9 महीने माँ उठा के अपने पेट में रखती है, ये लेके चलती फिरती है, उठाए फिरती है, इसमें उसको कितनी मुशक्क़त, कितनी थकावट, लेटना बैठना मुश्किल, चलना फिरना मुश्किल। फिर आप देखें कि उस वक़्त उसको कितनी बीमारियां लग जाती हैं, कभी शुगर हो गई, कभी और, कभी उसको कमज़ोरी हो गई इतनी ज़्यादा, कभी सांस लेने में प्रॉब्लम हो रही है, कभी बाल ज़्यादा गिरने शुरू हो गए, और कैल्शियम कम हो गई, आयरन कम हो गई, बहुत सारी चीज़ें हमल के दौरान, प्रेगनेंसी के दौरान औरत को फेस करनी पड़ती हैं, और उसके लिए मुशक्क़त ही होती है, तकलीफ़ ही होती है, थकावट ज़्यादा होती है, कभी पैर में दर्द, कभी वॉमिटिंग हो रही, नौजिया में पड़ी रहती है, शुरू में नौसिया, उसके बाद वज़न इतना बढ़ जाता है कि उठना बैठना ही मुश्किल हो जाता है, चलना फिरना मुश्किल हो जाता है, वही काम जो बड़ी आसानी से पहले कर लेती थी अब उसमें थक जाती है, तो कितनी मुशक्क़त है उसके लिए। लेकिन इस बच्चे की खातिर वो सारी मुशक्क़त उठा रही है, ठीक है, अपने आप को कमज़ोर भी करे, उसके खून से बन रहा है वो बच्चा, वहाँ से ताकत ले रहा है ना, तभी तो उसके अंदर इतनी डेफिशेंसीज हो गई। और वह वदाअत हु कुरहा, और उसने उसको जन्म भी दिया तकलीफ के साथ। अब आप जो माएँ हैं वो जान सकती हैं कि डिलीवरी किस कदर मुश्किल काम है, एक औरत मौत के करीब जाके वापस आती है, और बाज़ दफ़ा इस वक्त में मौत भी वाकई हो जाती है डिलीवर करते हुए बच्चे को, दुनिया में एक जान को लाने के लिए वो अपनी जान भी बाज़ दफ़ा उसकी चली जाती है, और नहीं भी हो तो बाज़ दफ़ा बहुत ब्लड लॉस हो जाता है, बाज़ दफ़ा इतनी उसको सर्जरी से गुजरना पड़ता है, और इसी तरह तकलीफ इस कदर ज़्यादा कि मतलब आप ये सोचें, एक बंदा जा रहा था, कोई यमन से आया था, तो वो उसने एक अपनी गठड़ी अपने पीछे उठाई हुई थी, तो काबा का तवाफ़ कर रहा था गठड़ी लिए हुए, तो उसने देखा एक तरफ एक हलका तालीम का जारी है हरम में, तो वो गया वहाँ पे बैठ गया, पता चला अब्दुल्ला बिन उमर वाज फरमा रहे हैं, जब वाज ख़त्म हुआ तो उसने पूछा, उसने कहा कि ये जो मेरे पीछे गठड़ी है ना, इसमें असल में मेरी बूढ़ी माँ है, मैं इतनी दूर से पैदल आया हूँ इसको ले के साथ, मतलब ज़ाहिर है रास्ते में उठाए फिरे और फिर खिलाना पिलाना सब चीज़ करना, और फिर अब तवाफ़ भी कराया, तो क्या मैंने आप अपनी माँ का हक अदा कर दिया? अब्दुल्ला बिन उमर ने फरमाया, वो जो एक आह उसकी थी ना, जो उसने तुझे पैदा किया, उस एक आह का भी बदला नहीं हुआ अभी, कि जो वो औरत जिस तकलीफ़ के साथ गुजरती है उसका भी बदला नहीं है। वह हमलुहु व फिसालुहु 30 शहरा, फिर उसके बाद हमल भी और फिसाल यानी दूध छुड़ाना भी 30 महीने का अरसा लगता है। 30 महीने में कुरान करीम में हमें पता चलता है कि 2 साल का अरसा यानी 24 महीने का अरसा दूध पिलाने की मुद्दत है, यानी मैक्सिमम एक औरत एक बच्चे को इस वक्त तक दूध पिला सकती है, लेकिन हमल की मुद्दत हमें नहीं पता, लेकिन यहाँ से हमें पता चल जाता है कि 30 मंथ्स है, तो इसका मतलब 24 निकाल दें तो कितने रह गए? 6 महीने, तो इसका मतलब हमल की कम से कम मुद्दत 6 महीने होती है। इसी से एक फ़िक्ही मसला में मिला हमें कि हज़रत उस्मान के दौर में एक मुकदमा आया जिसमें एक औरत जो थी उसकी शादी को 6 महीने हुए थे और 6 महीने बाद उसने बच्चा पैदा कर दिया, तो उसके ऊपर उसके ख़ानदान वालों ने कहा 6 महीने में कैसे बच्चा पैदा हो सकता है, तो ज़िना है ये, तो पहले से ही कहीं कोई ख़राबी करके आई भी है, तो उसके रजम करने की सज़ा दे दी गई। उस वक्त हज़रत अली ने इसी आयत से फतवा लिया कि देखो अल्लाह ताला ने फरमाया हमल और फिसाल की मुद्दत टोटल कितनी है? 30 मंथ्स। 30 मंथ्स में से 24 पता चलता है दूसरी जगह सूरह बकरा से कि 2 साल है दूध पिलाने की मुद्दत, तो फिर 6 महीने रह गए, तो 6 महीने का भी हमल हो सकता, तो ये ऐसा नहीं है कि ये हराम इसने कोई काम किया, तो इसका मतलब किसी का 6 महीने बाद भी बच्चा पैदा हो जाए तो उसके ऊपर शक ना किया जाए और उसके ऊपर तोहमत ना लगाई जाए। एक तो ये बात हो गई, दूसरी अब बात समझ आती है कि एक औरत पहले अपनी प्रेगनेंसी के अंदर तकलीफ़ उठाती, फिर दुनिया में लाने के लिए बच्चे को तकलीफ उठाती, फिर उसके बाद दूध पिलाना, ये भी कितनी उसके लिए मुशक्कत का काम है, क्योंकि उसकी तो सारी एनर्जी इसके अंदर चली जाती, उसके अंदर उसके जिस्म में कितनी कमज़ोरी आ जाती है एक बच्चे को दूध पिलाने से। तो बच्चे को उठाए उठाए फिरती है, दूध पिलाती रहती है, रात है या दिन है। तो कितना माँ का हक हुआ यहाँ से पता चला, तीन हक ज़्यादा हो गए बाप से ज़्यादा, कि एक पेट में इसने रखा, जन्म इसने दिया और दूध इसने पिलाया। पालने में तो ठीक है बाप भी हेल्प कर रहा है या कुछ है, लेकिन ये तीन काम सोली माँ ने किए। अब इसी वजह से इसका मकाम बाप की निस्बत तीन गुना ज़्यादा है, तीन चीज़ें ज़्यादा है ना उसने की। इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम के पास एक आदमी आया था ना, उसने पूछा था, या रसूल मेरे नेक सलूक का सबसे ज़्यादा इस दुनिया में कौन मुस्ताहिक है? आपने फरमाया तुम्हारी माँ। उसने कहा फिर उनके बाद? फरमाया तुम्हारी माँ। फिर उसने पूछा उनके बाद? फिर फरमाया तुम्हारी माँ। फिर उसने फिर पूछा फिर उनके बाद? फिर फरमाया तुम्हारा बाप। तो पहले तीन गुना माँ का है हक, उसके बाद बाप का। तो इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ना, उस शख्स की ना कौलूद हो, यानी वो हलाक हो जाए, हलाक हो जाए, हलाक हो जाए। पूछा गया या रसूलल्लाह किसकी? आपने फरमाया अपने माँ बाप दोनों को, या उनमें से एक को किसी ने बुढ़ापे में पाया और जन्नत में दाखिल ना हो सका, यानी बुढ़ापे में पाया और उनकी खिदमत करके अगर वो जन्नत में नहीं जा सका तो वो हलाक हो गया। और जिब्राईल अलैहिस्सलाम ने इसके ऊपर आमीन कही थी। आपको पता है ना, वो जो मिंबर पे आप सल्लल्लाहु अलैहि वसल्लम ने सीढ़ियाँ चढ़ी थी और फिर हर सीढ़ी के ऊपर आमीन कही थी, तो हर दुआ के ऊपर, तो वो ये दुआ थी जो जिब्राईल अलैहिस्सलाम ने की थी, और फिर उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने आमीन फरमाई थी। और एक शख्स को भी आप सल्लल्लाहु अलैहि वसल्लम ने ये बताया था। और इवन ये यहाँ तक कि अगर माँ मुशरिका हो या वालदैन मुशरिक हों, तब भी उनके साथ बदसलूकी की इजाज़त नहीं। हज़रत असमा जो थी वो आप सल्लल्लाहु अलैहि वसल्लम के पास आई थी ना, कि मेरी माँ मेरे पास आई और वो मुशरिका थी, तो कहती मैंने सवाल किया आप सल्लल्लाहु अलैहि वसल्लम से कि मैं क्या करूँ उनके साथ ना। फिर तो आपने फरमाया तुम अपनी माँ से के साथ उसने सलूक करो, अनलेस के वो माँ बाप दीन से हटा रहे हैं तो फिर नहीं, उनकी बात मान ली, लेकिन उनके साथ भलाई का बर्ताव करना है, उनके साथ भला मामला करना है। और ये अल्लाह ताला ने हुक्म दिया है, हुक्म, ये मर्जी से नहीं है। अब कुछ लोगों की बड़ी कंप्लेंट्स हैं, वो कहते हैं जी हमारे माँ बाप ने हमें बचपन में हमारे साथ ऐसे कर दिया था, वो कर दिया था, हम भी अब इनके साथ, किसी ने कहा जी हमें सैर पे ही नहीं लेके जाते थे कभी, हमें तो इन्होंने सैरें नहीं कराई, अब मैं इनके साथ क्यों अच्छा करूँ? तो यहाँ पे कहा गया एहसान, क्या माँ का ये एहसान काफ़ी नहीं है कि उसने पेट में रखा और उसने पैदा किया और दूध पिलाया और पाला पोसा? तो बाप का ये एहसान नहीं है कि उसने बच्चे के को देखा और उसके लिए कमाइयाँ की और उसको खिलाया और उसका साया अपने ऊपर रखा? तो जो माँ बाप का एहसान है वो औलाद कभी भी चुका नहीं सकती। अब ऐसी सूरत में अगर ये देखा जाए कि इन्होंने पहले हमारे साथ क्या किया और फिर हम इनके साथ कुछ करेंगे, तो फिर ये वसीयत कहाँ गई? आप देख लें, अल्लाह ताला ने वसीयत ताकीदी हुक्म यानी फ़र्ज की हद तक है। और दूसरी जगह वाबुदुल्लाह वला तुशरिकु बि शैइन वबिलवालिदैन एहसान, अल्लाह ताला ने दूसरी जगह फरमाया अल्लाह की इबादत करो, उसके साथ किसी को शरीक ना करो, वालदैन के साथ उसने सलूक करो। तो यानी अल्लाह ताला की ने अपनी इबादत के बाद कई जगह पे कुरान करीम में वालदैन के साथ उसने सलूक का हुक्म दिया। वालदैन चाहे जिंदा हैं चाहे फौत हो चुके हैं, फौत हो भी गए हैं तब भी उनके साथ अच्छा सलूक करना क्या है कि इंसान फिर भी उनके लिए दुआएं करता रहे। जिंदा है या फौत हो गए, दुआएं तो हर हाल में कर, लेकिन फौत हो गए तब भी उनके लिए जो कर सकता है यानी सदका व खैरात करे, उनकी तरफ से उमरा कर ले, हज अगर उन्होंने नहीं किया हुआ था तो उनकी तरफ से हज बदल कर ले, अपना हज करने के बाद उनकी तरफ से हज कर, और उनके रिश्तेदारों के साथ, उनके जिनसे वो मोहब्बत करते थे उनके साथ अच्छा सलूक करे, उनके वादों को निभाए। तो इंसान, और जब वो जिंदा हैं तब उनके साथ अच्छा बर्ताव करें, उनकी बात से ऊंची बात ना करें, उनके आगे गुस्ताखियां ना करें, उनके साथ मेल मुलाकात के लिए जाए अगर वो दूर रहते हैं, तो ख़ास तौर पे इस नीयत से, जैसे अब मसलन बेटियों की शादियां दूर हो गई, बेटों की दूर हो गई, माँ बाप किसी और मुल्क में हैं, तो इस नीयत के साथ जाएं कि मैं अपने वालदैन से मिलने के लिए जा रहा हूँ, ये भी नेकी होगी। यानी कि साल हा साल गुजरते जाएं, माँ बाप की शक्ल ही नहीं देखी, उसके बाद जब वो फौत हो जाएंगे तो उनकी फौतगी पे चले जाएंगे, ये नहीं। अच्छा, फिर जो जब माँ बाप कोई बात कहें, तो चाहे वो कोई इतनी माकूल बात नहीं भी हो, ख़ास तौर पे जब वो बहुत बूढ़े हो जाते हैं तो वो बहुत ज़्यादा अकल की बातें नहीं भी कर रहे होते, या अपने पुराने ख्यालात या पुरानी बातें या उन चीज़ों को करते हैं जो कि आज आउटडेट हो चुकी हैं या से, तो उनकी बातों को निगेट ना करें, निगेट ना करें उनकी बात को, ये भी अदब का तकाजा है। फिर इसी तरह उनको ऐसे ना करें कि अब जाके आप उनको फिक्स करने की कोशिश में लग जाएं, कहते हैं हम अब हमने इनकी इसलाह करनी है, अनलेस ये कोई शिरकिया चीज़ कर रहे हैं तो अलग बात है, वरना ऐसे नहीं कि अब आप ये नहीं सही करते हैं, आप ये नहीं सही करते, आपको ऐसे क्या आ गया, आप ऐसे क्यों करते हैं, अब उनकी इसलाह आपके बस में नहीं है, आप छोड़ दें उनको, अनलेस शिरकी बात है, अदरवाइज या कोई बिदात है तो तब भी अच्छे तरीके के साथ उनको बताएं, बदतमीजी की तो फिर भी इजाज़त नहीं है, लेकिन हर बात उनकी ऐब निकालने जाना, आप तो ऐसे करते हैं, आप तो ये करते हैं, आप तो वो करते हैं, ये तो बिल्कुल भी नहीं दुरुस्त। जब उनके पास बैठें तो उनके साथ वो बातें करें जो उनके दिल को खुश करने वाली हो, ये एक और पॉइंट है, ये पॉइंट्स लिखते जाएं, उनको खुश करने वाली हो, ये नहीं कि हर वक्त ऐसी बातें जो टेंशन वाली हैं वो उनको सुनाते जाएं, या अपने घर की मुश्किलें बताते जाएं, अब ये हो गया, मेरे हस्बैंड ने ऐसे कह दिया, अब वो आदमी जाए तो बीवी की शिकायतें, और बच्चों ने ऐसे कर दिया, और फलाम जॉब पे मेरे ये मसाइल हो गए और ऐसे हो गया, तो बताएं उनको परेशान करने वाली बात है ना, जब वो कर कुछ भी नहीं सकते। फिर उनके साथ वो बातें करें जैसे कि उनको अगर अपनी पुरानी बातें बचपन की बातें करने का शौक होता है, कोई सुनने वाला ही नहीं होता, या अच्छा फिर आप अपने घर में कैसे रहती थी, आपके घर में क्या होता था, जैसे नानियों दादियों के साथ आप कभी करते हैं, तो वो भी बहुत खुश होते हैं इस बात से कि पुरानी बातें, एक तो सुनने वाला कोई नहीं, वो कोई तवज्जो नहीं देता, किसी को नहीं इंटरेस्ट होता कि आपके पहले क्या होता, लेकिन उनको शौक होता है ना बताने का, वो तो उसी अपने पास्ट में रहते हैं, तो वो जब उनके साथ ऐसी बातें करें उनका दिल खुश होता है फिर। और ज़्यादा उनको बहुत नसीहतें करने की ज़रूरत नहीं है, ना ही उनके साथ कोई बहसें छेड़ने की ज़रूरत है, कई पॉलिटिक्स पे शुरू हो जाते हैं अपने माँ बाप के साथ, माँ बाप एक पार्टी के साथ हैं, बच्चे दूसरे, उनके साथ बहस कर करके झगड़े करके उठते हैं। इसी तरह बाज़ दफ़ा जब एक उम्र को पहुँच जाते हैं तो बातें बहुत दोहराते हैं, उनको बातें भूलने लगती हैं, उनको पता ही नहीं चलता कि मैंने ये बात पहले की थी, तो उनको बार बार ना कहते हैं पता है हमें आपको, आपको तो भूलने की बीमारी हो गई है। फिर जो जिन लोगों के साथ उनकी अच्छी मेमोरीज नहीं है, उन बातों को ना छेड़ें, किसी ने उनके साथ बुरा किया उनके ससुराल में या उनके हमसायगी में या किसी ने भी, अब वो उनको बार बार याद ना कराएं, इसी तरह उनकी बातें ना काटें, इस तरह ही वो कोई मशवरा दें तो सुन लें, चाहे बाद में अगर आपको पता है कि ये नहीं हो सकता, सुन लें हाँ हाँ करके बस ख़त्म, लेकिन उस वक्त उनको उनका दिल ना तोड़ें कि आपको क्या पता, आपका तो अब दिमाग ही नहीं चलता, आपको कहाँ पता दुनिया कहाँ जा रही है, आप पता नहीं क्या बातें कर रही, नहीं ये नहीं करना। हमें तो इतना अदब सिखाया गया है कि सहाबा जो थे वो अपने, उनका आता है कि अपने वालिद से आगे भी नहीं चलते थे, वो बैठते थे तो उसके बाद बैठते थे, इस तरह खाना डालने लगे तो पहले उनको दें, उनको शुरू करने दें, और फिर बाज जगह पे देखा गया कि वालदैन को बहुत ज़्यादा इस चीज़ से तकलीफ़ होती है कि जब उनकी औलाद अपनी औलाद को मारे या उनको डांटे, तो उनके सामने ये भी ना करें, क्योंकि इससे उनको तकलीफ़ होती है कि हमारे पोते को पोती को मार रहे हैं या नवासे नवासी को मार रहे हैं या आपस में मियां बीवी लड़ाइयाँ कर रहे हैं। और मोस्ट इम्पॉर्टेंट चीज़ जो इन सारे पॉइंट्स में सबसे इम्पॉर्टेंट बात है ना, वो एक बात है, आप उनको वांटेड फील कराएं, उनको ये एहसास दिलाएं कि आप वांटेड हैं, आपके टेकर्स बहुत हैं, आपके चाहने वाले अभी हैं। क्योंकि एक एज आ जाती है वालदेन की कि जब वो बुढ़ापे को पहुंच जाते हैं, ख़ास तौर पे तो बुढ़ापे की बात कुरान पाक में की गई कि जब वो बुढ़ापे के वो पहुंच जाए तो उनको उफ़ भी ना कहो। तो उनको उस वक़्त वांटेड फील कराना कि आपकी अहमियत है, आपकी ज़रूरत है, ये बहुत बहुत ज़्यादा इम्पोर्टेंट चीज़ है। क्योंकि देखिए एक वक्त आ जाता है कि उनको पैसों की ज़रूरत नहीं, तो उनकी ज़रूरियात ही बहुत कम हो जाती हैं। कोई उनको ऐसे कोई को कपड़े नहीं रोज़ रोज़ बनाने, कोई उनको कोई शॉपिंगों पे नहीं जाना, वो बेचारे बिस्तर के ऊपर ही रह के रह जाते हैं, बाहर जाना आना भी उनका बंद हो जाता है। अब वो बिस्तर पे पड़े हुए हैं, घर के कोने में पड़े हुए हैं, सब अपने अपने कामों में लगे हुए हैं, ऐसे लगता है कि अब उनका चाहने वाला कोई नहीं है। और वांटेड होना जो है ना, ये हर एक की ज़रूरत है। आज हमें इस चीज़ का एहसास नहीं है, इसलिए क्योंकि हमें पता है कि हमें लगता है मेरे बगैर तो घर ही नहीं चल सकता, मैं एक दिन कहीं चली जाऊँ देखो घर का क्या हाल कर दिया, बच्चों का क्या होगा। ये हमें खुद ऐसा हम अपने अंदर फील करते हैं कि हमारी ज़रूरत है। ये जो एक फीलिंग है ना कि मैं फालतू चीज़ बन गई हूँ, मेरी कोई चाहत नहीं है, मेरी कोई वैल्यू ही नहीं रह गई, मेरा होना या ना होना बराबर है, मैं किसी की ज़रूरत नहीं हूँ, ये बहुत तकलीफ दे एहसास है, बहुत तकलीफ दे। ख़ास तौर पे उनके लिए जिन्होंने अपनी ज़िंदगी में बहुत कुछ किया हो, बहुत एक्टिव रहे हो, बहुत अपनी ज़िंदगी में आगे पीछे लोग उनके फिरने वाले, बहुत काम करने वाले, जॉब्स भी किए हैं और घरों के भी काम किए और बच्चे भी पाले और बहुत बहुत एक्टिव उनकी ज़िंदगी रही, हर काम अपने हाथ से करना और सब करना और बहुत सारों के भी काम करके दे देना। अब ये हाल हो गया, अपना काम भी खुद नहीं कर सकते, उसमें भी डिपेंडेंट है। तो ऐसे वक्त में उनको ये महसूस कराना कि यू आर लव्ड और आपसे भी हम पूछते हैं मशवरा, आपको भी हम विज़िट करते हैं और आप के साथ बात करना हमें अच्छा लगता है, आपकी बातें सुनना अच्छा लगता है, आपके साथ वक्त गुजारना हमें अच्छा लगता है, आपके साथ हमें बड़ा मज़ा आता है और आपकी चाहत हम रखते हैं, उसका इजहार करना किसी तरह से भी, तो वो बहुत ज़रूरी है। उनको बाज़ दफ़ा गिफ्ट्स की भी नहीं ज़रूरत होती कि आप उनको बड़े बड़े महंगे गिफ्ट लेके दे रहे हैं, ले जी ये गिफ्ट ले लें और बस उसके बाद बस नहीं, बाज़ दफ़ा उनको आपके साथ वक्त गुजारने की ज़रूरत होती है। और ये एक बात याद रखें कि एक वो ऐसी एज को पहुँच जाते हैं कि आप उनको खुश नहीं कर सकते, वो आपसे खुश नहीं होंगे, वो आपसे फिर भी शिकायतें करेंगे, तुमने ऐसे कर दिया, वो कर दिया, तुम मुझे टाइम नहीं देते, ये नहीं करते, बहुत सारी शिकायतें आपसे हो जाएं, फिर भी आपने किसके सामने सच्चे रहना है। अभी हमने बात की अल्लाह के आगे, हो सकता है उनका दिमाग इतना नहीं काम कर रहा, गुस्सा भी आ जाता होगा, उनको चिड़चिड़े भी हो जाते हैं और अपनी बेबसी भी फील करते हैं। तो ऐसे में वो एक तो एज फैक्टर, ऊपर से कभी बीमारियां भी आ जाती हैं, ऊपर से वो कुछ करने के काबिल इतने नहीं रहते, तो फिर अब वो झुंझलाए से रहते हैं, उन बस शिकायतें ही हर वक्त उनके हो सकता है ज़ुबान पे हर वक्त शिकायतें ही रहती हों। तो ऐसे के अंदर सब्र व तहम्मुल, इसीलिए वसीना कहा गया, क्योंकि ये मुश्किल काम है और हमें मुश्किल लगेगा। कहीं नहीं अल्लाह ताला ने कुरान पाक में ये फरमाया कि वालदैन को वसीयत की हो तुम अपनी औलाद के साथ अच्छा करना, क्योंकि ये अल्लाह ताला ने दिलों के अंदर डाल दिया हुआ है। आपको कोई भी ना कहे तब भी आप अपनी औलाद के साथ अच्छा ही करेंगे, कोई ऐसा नहीं होगा जो जिसको बताना पड़े जो तो अपनी औलाद के साथ तो अच्छा कर। लेकिन वालदैन का जो होता है ना, वो इंसान के अंदर से नेचुरल नहीं आता। जो वालदैन है इस वक्त सुन रहे, वो अच्छी तरह जानते हैं कि जो औलाद के लिए इंसान के दिल के अंदर बस होता है कि मैं इनके लिए बस जो मेरी जान भी चली जाए तो चली जाए, इनके लिए बस मैं कुछ कर दूँ, ऐसा अपने वालदैन के लिए नहीं होता। चाहे जितनी भी मोहब्बत हो लेकिन उस एक्सटेंड तक नहीं होता। दिस इज़ नेचुरल, इसमें कोई शर्म की बात नहीं है, इज़ नेचुरल। इसीलिए अल्लाह ताला फरमा रहा है, इसीलिए कहने की ज़रूरत है, हमें बताने की ज़रूरत है, उफ नहीं करना, देखो ऐसे करना, उसने सलूक करना, देखो वो तुम्हारे लिए कितना उसने बेयर किया है, तुम्हारे लिए कितनी तकलीफ से वो गुजरी है तुम्हारी खातिर, तुम्हें तो वो तकलीफ़ें भी नहीं उसकी याद, तुम्हें तो वो रातें भी नहीं याद जिसमें वो जागी हो तुम्हारे लिए, تمہاری الٹیاں صاف کی، تمہارے پیشاب پخانہ صاف کیا، تمہارے لیے اپنی نیند کی قربانی دی، کہاں کہاں لے لے کے گھومنا پڑتا ہے ڈاکٹروں کے، کبھی کسی جگہ جہاں جا رہے ہیں اپنا تو مزہ ختم ہو جاتا ہے، بچہ رو رہا ہے اس کو دیکھ رہے ہیں، کسی دعوت پہ جائیں وہاں پہ خود ماں کھانا نہیں کھا سکتی، بچے کو ہی دیکھ رہی، اس کی زندگی ڈیڈیکیٹ ہو جاتی، وہ 24/7 نوکری کر رہی ہے، خدمت کر رہی ہے اس بچے کی 24/7، اس میں کہیں اس کے پاس بریک نہیں ہے کہ وہ کہے کہ بچے تھوڑے دن کے لیے میں ویکیشن پہ جا رہی ہوں. آپ نوکری سے ویکیشن لے سکتے، بچے سے نہیں لے سکتے، اس کے لیے آپ کو کرنا ہی کرنا ہے اور آپ کو ہی کرنا ہوتا ہے. تو پھر اللہ تعالیٰ نے اس کا یہ احسان یاد دلا کے انسان کو بتایا کہ نہیں اب تمہاری باری ہے، اب تم نے ان ریٹرن کرنا ہے، چاہے تمہیں وہ احسانات نہیں بھی یاد ہیں، تم نے کرنا ہے. تو ان کو وانٹیڈ ہونے کا احساس دلاؤ، بیزاری کا ان کے سامنے احساس نہ کریں کہ بس اب ان کے پاس بیٹھے میں اپنے فون پہ لگے ہوئے کہ بھائی کیا مشکل ہے، یہ تو اپنی باتیں کرتے رہتے ہیں، پتہ نہیں کیا زمانے کی باتیں کر رہے ہیں، اپنے فون پہ لگے ہیں. فون کو ایک طرف رکھ لیں، پوری توجہ ان کو دیں گے، ان کو لگے کہ بس یہ ٹائم یہ میرے لیے ہے. محبت کا اظہار کریں، پیار کر کے دکھائیں، ہر ایک کو اچھا لگتا ہے، کس کو نہیں اچھا لگتا. تو یہ ہم نے اس لیے نہیں کرنا، کسی اور کے لیے نہیں، نہ دکھاوے کے لیے کہ لوگوں کو پتا چلے دیکھو ہم اپنے ماں باپ کر رہے ہیں، ورنہ لوگ دیکھیں باتیں بنائیں گے، کہیں گے دیکھو ماں باپ کے ساتھ یہ سلوک کیا. کسی کو بھی نہیں دکھانا، صرف اللہ کی خاطر، اور بوجھ سمجھ کے بھی نہیں کرنا کہ ہائے مصیبت، ہائے اللہ ہم تو اتنا کر گئے، کیا مشکل ہے، اللہ ان کو اٹھا ہی لے، اب ہمارے سے تو نہیں دیکھا جاتا، ہمارے سے تو نہیں کیا جاتا. نہیں، سمجھ لیں کہ یہ جنت کی قیمت ہے، جنت کی قیمت ہے. کیونکہ آپ صلی اللہ علیہ وسلم نے افضل اعمال میں سے بتایا، افضل اعمال میں سے والدین کے ساتھ اس نے سلوک، نیکیوں میں سے بھی. یعنی بعض ہم نیکیاں دیکھیں کہیں کہیں جا کے کر رہے ہوتے ہیں نا، ہم کر رہے ہیں اس کے ساتھ بھلائی، جی بڑا سوشل ورک ہو رہا ہے ہمارا، اس کے ساتھ یتیم خانوں میں جا کے کر رہے ہیں، ادھر کر رہے ہیں، لوگوں کا کام آ رہے ہیں، لیکن والدین کے لیے کچھ بھی نہیں ہے. تو اور اب اس کے اندر یہ بھی نہ سوچیں، دیکھیں بعض دفعہ ہمارا دل اس لیے اٹھ جاتا ہے کہ ہم کہتے ہیں ان کی تو شکایتیں ہی ختم نہیں ہوتی، جب بیٹھو شکایت، جب بیٹھو تم نے یہ نہیں کیا، تم نے وہ نہیں کیا، گلے شکوے، ہماری برائیاں، ہمیں نصیحتیں، یہیں پہ تو ہمارا صبر ہے. پھر آپ یہ چھوڑ دیں اس چیز کو. بعض والدین ایسے ہوتے ہیں واقعی، ایسی ایج میں وہ پہنچ جاتے ہیں کہ وہ سوائے ان کے پاس گلے شکوے شکایتیں، اس کی شکایت، اس کی شکایت، کبھی آپ کی بھی شکایت کریں گے، پھر آپ سے ناراض ہوں گے، پھر خامخواہ ناراض ہوتے جائیں گے، پھر کبھی دوسرے بچوں سے کمپیئر کریں گے. اچھا کیا ہوتا ہے، سب سے زیادہ شامت اس کی آتی جس کے پاس وہ رہتے ہیں، جو دور ہوتے ہیں وہ اچھے رہ جاتے ہیں، وہ بس ایک فون کر کے سوچتے ہیں کہ ہم نے تو اپنا حق ادا کر دیا، اور وہی برا ہے جس کے پاس ہی رہ رہے ہیں، وہ کبھی اس کی بھی شکایت کریں گے جس کے پاس رہ رہے ہیں. لیکن یہ چیز کو سمجھنا چاہیے، یہ جو دور بیٹھے ہوئے وہ اپنے آپ کو بہت وہ نہ سمجھے، بلکہ یہ دیکھیں کہ جو کر رہا ہے، جس کے پاس ہیں، وہ جتنی بھی اس کی شکایت بھی کریں، لیکن پھر بھی وہ ان کے ساتھ اس نے سلوک کر رہا ہے، تو وہ زیادہ ہم سے بہتر رہ گیا، اس نے زیادہ نیکی کما لی. کیونکہ والدین اگر آپ سمجھتے ہیں کہ ایسی ایج میں اور اس کے ساتھ ناراضگی کا اظہار کر رہے ہیں، اس کی شکایتیں آپ سے لگا رہے ہیں، تو اس وجہ سے اب آپ کٹ رہے ہیں اور آپ اس کو برا بھلا کہہ رہے ہیں، اور آپ لیکن آپ یہ نہیں دیکھ رہے کہ کرنے والا بھی تو وہی ہے. والدین ان بچوں کو زیادہ، جو ظاہر ہے دور رہتے ہیں، ان کے ساتھ زیادہ وہ اس سے پیش آتے ہیں، کیونکہ ظاہر ہے دور ہیں وہ، اور جو پاس ہے وہ اس کے ساتھ اونچ نیچ بھی ہوگی. اس وقت بھی وہ بندہ بھی صبر کرے، وہ یہ نہ سوچے کہ میری تو ہر وقت شکایتیں ہی ہوتی ہیں، اچھے نہیں رہ گئے وہ جو دور رہتے ہیں، جاؤ ان کے پاس ہی جا کے رہو. ہر بچہ یہ کہنے لگتا ہے دوسرا بچہ لے لے، میری ذمہ داری تھوڑی ہے، وہ لے نا وہ بھی تو کرے. تیسرا کہتا ہے میری ذمہ داری تھوڑی ہے، وہ بھی تو لے. اگر چار بچے ہیں تو چاروں آگے سے آگے کہتے جائیں، تو پھر کون کرے گا؟ ایسے میں والدین تو یہی فیل کریں گے نا کہ ہم وانٹیڈ نہیں ہیں، ان کو اذیت ہوگی، تکلیف ہوگی نا. ایک ماں چھوٹے چھوٹے چار پانچ بچے ہوتے ہیں، سب کو پال رہی ہوتی، اکیلی پال رہی ہوتی، ان کی ناک بھی صاف اسی نے کرنی ہے، ان کے ڈائپر بھی اسی نے چینج کرنے ہیں، ان کو کھانا بھی اس نے ہی کھلانا ہے، ان کو کہیں لے کے بھی اس نے ہی جانا ہے، ان کو رات کو بھی اس نے دیکھنا ہے، دن کو بھی اس نے دیکھنا ہے. لیکن ایک ماں کو چار پانچ بچے بھی نہیں سنبھال سکتے. اور जब वो नसीहत करें तो चाहे उनकी नसीहत नहीं भी पसंद आ रही, बस नाराज़ ना हो, सुन लें। बहुत सारी ईमेल्स मेरे पास आती रहती हैं, बच्चे शिकायतें करते हैं वालदैन की कि वो ऐसे हमारे साथ करते हैं, ये करते हैं, और बहुत ही मतलब ऐसी कि अब क्या हम इनके साथ सही सलूक करें। तब भी सलूक सही करना, कहीं इजाज़त हमें नहीं मिलती कि हम फिर बदतमीज़ी पे उतर आएँ। ये देखें बुखारी की रिवायत है, अल्लाह ताला ने तुम पर माओं की नाफरमानी को हराम करार दे दिया, हराम, इसको कोई हराम नहीं समझता। फिर एक जगह हदीस में आता है अल्लाह ताला ऐसे शख्स पर लानत करे जिसने अपने वालदैन की नाफरमानी की या उनको गाली दी। और आजकल ऐसे बच्चे भी हैं जो माँ बाप को भी गालियाँ भी देते हैं, उनका मजाक भी उड़ाते हैं, उनको बल्कि डांटते हैं, डपटते हैं, ऐसे भी हैं। अब जैसे मैंने आपको कहा, इसलिए नहीं उनके साथ ऐसे करना कि हमारे माँ बाप परफेक्ट होंगे, हाय काश फलां मेरे माँ बाप होते तो कितना अच्छा होता ना, वो कितनी अच्छी आंटी हैं, ऐसे नहीं। वालदैन वो उनका इसलिए करना कि वो मेरे वालदैन हैं, बस। किसी ने नहीं कहा कि वालदैन होना परफेक्शन का साइन है कि वो चूंकि वालदैन है तो वो परफेक्ट होंगे, नहीं, उनके अंदर बहुत सारी खामियां होंगी, बहुत सारी बुराइयां हो सकती हैं, बहुत सारे हो सकता है गलत काम वो करते हों, अल्लाह की नाफरमानी करते हों, लेकिन औलाद को ये राइट नहीं मिल जाता कि वो उनके गालियां देना शुरू कर दे, उनका मजाक करना शुरू कर दे, उनको जाहिल कहे, उनको आपको ये नहीं पता, आपको ऐसे नहीं। तीन किस्म के लोग ऐसे हैं जिनकी फ़र्ज़ इबादत भी कबूल नहीं होती और नफल भी कबूल नहीं होती। वालदैन का नाफरमान और उनसे बदसलूकी करने वाला, एहसान जिताने वाला और तकदीर को झुठलाने वाला। अल्लाहु अकबर। और ऐसे शख्स को कहा गया कि वो हदीस में आता है वो जन्नत में दाखिल नहीं होगा जो वालदैन का नाफरमान है। ये नाफरमान से मतलब क्या है? कि यानी उनके साथ बदसलूकी करने वाला, और अल्लाह ताला उसकी तरफ नजर रहमत भी नहीं करेगा। तो फिर कौन ये सब चीज़ों को बर्दाश्त कर सकता है कि भाई ठीक है जन्नत मेरी जाए तो जाए, मैं नहीं कोई भलाई कर सकता, जबकि वो तो थोड़ी चीज़ पर भी राज़ी हो जाते हैं वालदैन, थोड़े से उसके ऊपर भी खुश हो जाते हैं। एक का दिल ही खुश करना है, दो का करना है बस। तो जब बेसब्री आने लगे अपने अंदर तो तब ये याद रख रहे हैं कि ये अल्लाह ताला का हुक्म है, अब मैं इससे नहीं निकल सकती। हत्ता इज़ा बलगा शुद्दहू, यहाँ तक कि जब वो पहुँच चुका अपनी जवानी को, यानी अब ये बताया गया। अब देख लें वालदैन के साथ अच्छा सलूक करने के बाद ना, अब दो तरह की औलादों का जिक्र आएगा। अब ये औलाद बड़ी हो रही है, ठीक है, माँ ने इतनी कुर्बानी दी, पैदा किया और दूध पिलाया। अब सब ये ना सोचें कि हमारे बच्चों को हम ये आयतें सुनवाएंगे, ज़रा आज मैं उनको बताऊंगी कि जो है देखा ना, मैं तो कुरान के अंदर भी आया है और तुम मेरे साथ ऐसे करते हो। ये याद रखें, आगे भी आएगा ये, बल्कि अभी मैंने आपको बताई है ये हदीस ना, एहसान जिताने वाला, वो भी उसकी भी कोई इबादत कबूल नहीं थी। अपने बच्चों पे भी ना एहसान जिताएं, किसी पे भी ना। अल्लाह ताला ने मुझे ये ज़िम्मेदारी दी, मैंने ये काम किया, अल्लाह ताला ने मुझे औलाद की नेमत दी अल्हम्दुलिल्लाह, और मैंने उनकी परवरिश की है तो अल्लाह ताला का शुक्र है। अल्लाह ताला ने ज़िम्मेदारी दी थी ना, तो बस ज़िम्मेदारी निभाना मेरी पूछ थी, मेरे अल्लाह ताला मेरी पूछ करेगा, इसलिए मैंने ये किया। तो आप अल्लाह को जवाब दें, उसके ऊपर ना एहसान जिताएं, दिन रात उठते बैठते हर वक्त आने, मैं तुम्हारे साथ ये कर दिया, मैं तुम्हें ये करा था, देखो तुम आज कैसे हो। नहीं, इससे इंसान अपनी वैल्यू ही घटाता। दीन का इल्म अगर औलाद को दिया हो ना तो फिर ये आसानी बहुत हो जाती है कि वो खुद सीख जाते हैं, खुद जब वो पढ़ेंगे ये बात कि किसका हुक्म है और क्या है जो वालदैन का मकाम है, तो खुद ही वो इस पे अमल करेंगे। तो जब वो बड़ा होता है, अपनी जवानी को पहुंचता है, अशुद्ध से मतलब क्या है, शदीद उम्र, बाज ने इसका 33 साल का है कि भाई 33 साल है शदीद उम्र, बाज कहते हैं इस्तबा की उम्र 40 साल है क्योंकि आगे आया हो बला का 40 असना, 40 साल का वो हो गया। अब 40 साल को क्यों कहा गया, ये अशुद्ध उम्र है, इसलिए कि 40 साल में ना इंसान एक तो मिच्योर हो जाता है, कि ना उसकी अक्ल समझ बिल्कुल यानी मिच्योरिटी के, उससे पहले फिर भी कोई बचपना, कोई ऐसे मतलब लाओबालीपन जवानी का एक वो होता है, समझ इतनी अकल नहीं होती। लेकिन 40 पे आके देख लें, नबियों को भी नबुवत अल्लाह ताला 40 साल की उम्र में देता रहा था, आप सल्लल्लाहु अलैहि वसल्लम को भी 40 साल की उम्र में मिली, और 40 साल की उम्र में उसके फिजिकली भी वो पूरा मतलब इंसान अपनी भरपूर जवानी को पहुंच चुका था, उसके बाद डाउन द हिल होता है, उसके बाद वो और ज़्यादा नहीं बढ़ता। और दूसरा, इंसान कुछ इस्टेब्लिश भी हो गया होता है। आप देखें 40 साल की उम्र तक इंसान की पढ़ाइयाँ ख़त्म, जॉब पे लग जाता है, कहीं सेट हो जाता है, फिर उसके शादी हो चुकी होती है, आम हालात में अगर बात करें बच्चे बच्चे भी हो चुके होते हैं, अब बच्चों को भी देखना है, जिम्मेदारियाँ भी निभानी है, ऐसे में भी बाज़ दफ़ा माँ बाप निगलेक्ट हो जाते हैं क्योंकि अब उसकी जिम्मेदारियाँ हो गई हैं ना, तो उस वक़्त भी इंसान थोड़ा सा गाफिल हो जाता है। लेकिन मतलब यह है कि एक स्टेबिलिटी की उम्र आ गई, मैच्योरिटी की उम्र आ गई, अब उसके पास कुछ जॉब करता है या कारोबार करता है तो कुछ पैसा भी आना शुरू हुआ, सेटल भी हो गई लाइफ, क्योंकि जाहिर है शादी भी हो गई, बच्चे हो गए, सेटल हो गई थोड़ी लाइफ ना, अब लाइफ को भी इंजॉय कर रहा है, जो पैसे आ रहे हैं अभी शुरू के अंदर जब नौकरियां शुरू करते हैं तो बहुत थोड़े से होते हैं, अभी होता है कि अभी शादी कहाँ होगी, फिर शादी के बखेड़े, फिर उसके बाद बच्चे, वो एक उम्र 20s 30s की इसमें गुजर चुकी है, अब 40 का हो गया। अब देख लें, इसका मतलब है कि 40 साल की उम्र में इंसान को समझ आ जानी चाहिए, क्या ना, 40 साल की उम्र में इंसान की अकल मिच्योर हो जानी चाहिए। इसीलिए तो ये कहा गया ना कि जो 60 साल का भी हो जाता है और फिर भी उसको समझ ना आए तो फिर उसकी हुज्जत अल्लाह ताला के सामने ख़त्म हो जाती, 60 साल की उम्र में हुज्जत तमाम हो जाती। तो इसीलिए 60 साल की उम्र के बाद वो अल्लाह ताला को ये नहीं कह सकेगा कि अल्लाह मुझे पता नहीं था, अगर जिसको उस वक़्त भी ना अकल आई उसको नहीं फिर आती। तो 40 साल की उम्र फिर शिद्दत की उम्र है, इसके बाद डाउन डाउन इंसान का शुरू हो जाता है। तो जब वो 40 का हो जाता है तो वो फिर कहता है कौला रब्बी औज़िनी। अब मैंने आपको बताया ना, दो तरह की औलादें हैं, एक पहली जो है ना अच्छी वाली औलाद जो है, फिर वो कहना शुरू कर देता है, उसकी दुआएं क्या बन जाती हैं, समझदार जो हो गया आप, अब दुआएं क्या होने लगती हैं, रब्बी औज़िनी अन अशकुर निअमतक अल्लती अनअमत अलैया, वन ऑफ माई फेवरेट दुआस ऑफ़ द कुरान, बहुत जामे बहुत खूबसूरत दुआ। अगर आपने अभी तक याद नहीं की तो याद कर लें, 40 साल के हो चुके हैं आप, तो अब आपने अपनी दुआओं के अंदर इस दुआ को शामिल कर लेना, और अगर 40 की तरफ बढ़ रहे हैं तो अभी से याद करना शुरू कर दें इंशाल्लाह, और तशहुद के अंदर सलाम फेरने से पहले ये दुआ कर लिया करें। इतनी एक जामे दुआ है कि वो फिर क्या कहना शुरू हो जाता है, जो अच्छी औलाद है वो कहती है रब्बी औज़िनी अन अशकुर निअमतक अल्लती अनअमत अलैया, ऐ औज़िनी का मतलब क्या, ए अल्लाह मुझे तौफीक दे, ए अल्लाह मेरे अंदर ना, यानी ये आसान तो नहीं होता जो पहले बात गुजरी है कि वालदैन के साथ उसने सलूक करना, या अन अशकुर निअमतक अल्लती अनअमत अलैया के शुक्र अदा करना, क्योंकि इंसान भूल जाता है, अल्लाह मेरे अंदर रग़बत पैदा कर दे, अल्लाह मुझे एहसास दे दे, अल्लाह मुझे हिम्मत दे दे, अल्लाह मुझे तौफीक दे दे, अल्लाह मुझसे करा ले, अल्लाह मुझे इसकी मोटिवेशन दे दे, यानी मेरे लिए करना आसान हो जाए, क्या अन अशकुर निअमतक अल्लती अनअमत, कि मैं शुक्र अदा करूँ नेमतों का जो तूने मुझ पर की हैं, अल्लाह तू जितनी नेमतें तूने, क्योंकि अब 40 का हो गया ना, इसके ऊपर काफ़ी नेमतों की बारिश हो चुकी है अब तक, ठीक है, अब उसके पास माल भी है, अब उसके पास औलाद भी है, अब उसके पास बीवी भी है, उसके पास मतलब कहीं इस्टेब्लिश भी हो गया है, उसने ज़िंदगी के 40 साल 40 बहारें अपनी ज़िंदगी की देख भी ली हैं, तो अल्लाह मुझे तौफीक दे, मेरे अंदर ये सलाहियत पैदा कर दे कि मैं तेरी नेमतों को पा के अब तेरा शुक्र भी अदा करूँ, क्योंकि इंसान अब जब नेमतों में आ जाता है ना, अब देखें एक एज आ गई, अब इसके पास देखें जैसे मैंने कहा बहुत सारी चीज़ें इसके पास आ गई, एक लाइफ सेटल हो गई है, तो अब इंसान उन चीज़ों में इतना खो जाता है, कभी बच्चों में खोया हुआ है, कभी जॉब्स के अंदर, कभी इसके अंदर, कि शुक्र करना ही भूल जाता है। जब इंसान से नेमत छिनती है ना तब उसको शुक्र याद आता है, मगर अभी उसकी जवानी भी है, अभी सेहत भी है, अभी कुव्वत भी है उसके अंदर, तो शुक्र की तरफ कम ही इंसान आता है। तो मुझे अल्लाह तौफीक दे कि मैं इन नेमतों का शुक्र अदा कर सकूं, ना कि हर वक्त शिकायती रवैया, हाय अल्लाह बच्चों ने सर खा लिया, हाय हस्बैंड तो ये कहते हैं, इनकी तो डिमांड्स ही ख़त्म नहीं होती, हाय अल्लाह जॉब के ऊपर मुझे तो ये मसले हैं, और आज तो ये मसला हो गया जॉब में, वो मसला हो गया, या हर वक्त अपनी और तकलीफ़ों का इजहार करते रहना, और बस हर वक्त एक ज़ुबान के ऊपर शिकायती रवैया रखना, उसकी बजाय इंसान शुक्र गुजारी की नेमत को माने। ये शुक्र भी अल्लाह की तौफीक से इंसान करता है कि उसके अंदर ये एहसास पैदा हो जाए कि मुझे अल्लाह तूने कितना कुछ दिया हुआ है ना, उसको नज़र आने लगे वो नेमतें, और वो ज़ुबान से बोले भी और दिल में भी एहसान मंदी हो अल्लाह ताला की, और फिर अपने जवारे से अपने हाथ पैर से अल्लाह की फरमाबरदारी में भी भाग दौड़ करे, ये है मुकम्मल शुक्र। मुकम्मल शुक्र सिर्फ ज़ुबान से नहीं होता, जब तक इंसान अल्लाह के रास्ते में अपने आप को लगाए नहीं, अल्लाह की फरमा बरदारी ना करे, तब तक पूरा शुक्र नहीं अदा हो सकता। शुक्र को मैंने आपको बताया था दिल से भी होता है, ज़ुबान से भी होता है, अज़ा से भी होता है। तो कहता है कि तो इंसान ये देखे कि मैं कितनी नेमतों के अंदर हूँ, मेरे अपने से नीचे देखेंगे ना तब नेमतें याद आएंगे। अगर आज आप अपनी नेमतों को शुमार करना चाहते हैं, अगर आज आपको अभी भी शिकायत है कि मेरे पास ये नहीं है, मैंने ऐसे मैं तो बुरे हाल में हूँ ये, तो प्लीज़ एक दफ़ा फ़लस्तीन के मुसलमानों का हाल देख लें कि क्या हाल है उनका। एक रोटी का छोटा टुकड़ा भी उनके, वो कहते हैं महीना हो गए हमने रोटी नहीं खाई, जो प्रिजन के अंदर है उनके साथ क्या सलूक हो रहे हैं, आज़ादी कितनी नेमत, हम आज़ादी के अंदर सांस ले रहे हैं ये कितनी बड़ी नेमत, हम अमन के अंदर बैठे हैं कितनी बड़ी नेमत है, हमारे प्यारे शुक्र अल्हम्दुलिल्लाह खैरियत से हैं हमारे साथ हैं ये कितनी बड़ी नेमत है, कहीं दूर भी बैठे हुए हैं तो सेहत सलामती के साथ हैं कितनी बड़ी नेमत है, हम अपने प्यारों से बात कर सकते हैं उनके साथ बैठ सकते हैं ये कितनी बड़ी नेमत है, हमारे आज़ा सलामत हैं ये कितनी बड़ी नेमत है। मैंने देखा उन्होंने बताया कि एक वो एथलीट है, वो भागती थी उसमें पता नहीं ओलंपिक्स में या इसमें हिस्सा लेती थी, उसकी दोनों टांगें काट दी हुई थी, वो तो एथलीट थी, इतने सारे बच्चे हैं जिन अपने लिम से महरूम हो चुके हैं, किसी का बाजू नहीं, किसी का हाथ नहीं, किसी का पैर नहीं, किसी की बीनाई चली गई भी, तो हम किस किस नेमत का शुक्र अदा करें, किस किस नेमत का शुक्र अदा। बहुत सारी औरतें अपने शौहर खो चुकी हैं, बेवा हो गई हैं वो वहाँ, बहुत सारे लोग हैं जिनकी गोदें उजड़ चुकी हैं, उनकी गोद नहीं रही बाकी, उनकी औलाद चली गई, बहुत सारी औलादें हैं जिनके पास वालदैन नहीं, यानी आप एक एक बंदे को देखें तो एक एक पूरी कहानी है, और एक से ज़्यादा चीज़ें वो खो चुके हैं, और फिर भी पता नहीं जो उनके पास है भी, ये जो रिश्ता उनके पास है भी, वो किस वक़्त उनसे चला जाए, कि हर वक्त खौफ का आलम, हर वक्त खौफ के ऊपर से अभी बम गिरेगा और ये चले जाएंगे या मैं चले जाऊँ। अल्लाह अकबर, हमारी सारी कंप्लेंट्स जो है ना, हम स्पीचलेस हो जाते हैं जब हम उनके हालात देखते हैं। ऐसी मैंने तस्वीर देखी कि ऐसे लग रहा था जैसे एक स्केलेटन पड़ा हुआ ढांचा उनका, ये मेल न्यूट्रिशन बच्चा, यानी टांगे ऐसी थी जैसे जैसे कोई स्टिक होती है। तो जिस वक्त हम कहें मैंने ये नहीं खाना, मुझे ये नहीं पसंद, फलाना ये शिकायतें, बच्चों की शिकायतें, शोहर की शिकायतें, या और अपने घर में और चीज़ों की शिकायतें, या जॉब्स पे शिकायतें, ये तो देखो शुक्र है जिंदा हो, शुक्र है सेहत के साथ हो, शुक्र है सलामती के साथ हो, शुक्र है अमन के साथ हो। तो अल्लाह मुझे तौफीक दे, मुझे नज़र ही नहीं आती नेमतें, मुझे तौफीक दे मैं अपनी इन नेमतों को देख सकूं, गिन सकूं, इन पे शुक्र अदा कर सकूं, तेरी फरमाबरदारी कर सकूं, अल्लाह मुझे तौफीक दे दे। ये हम अपने आप को जितना मर्जी शुक्रगुजार कहें हमसे नहीं होती शुक्रगुजारी, है अल्लाह तू हमसे हमें शुक्रगुजार बना दे, यानी फिर ये दीन हमें दे दिया, इस्लाम में हमें पैदा कर दिया, हमें ये कुरान दिया, ये कितनी नेमतें हैं। और शुक्र आएगा ना तो आप देखेंगे दिल में खुशी आती है, इत्मीनान आता है, सुकून से भर जाएगा आपका दिल, कनात आएगी। वालदैन की नेमतों पे भी, वाला वाली दैया, और जो तूने नेमतें मेरे वालदैन पे की अल्लाह उन पे भी शुक्र है। क्यों? उन पे शुक्र क्यों? इसलिए कि उन नेमतों की वजह से ही मैंने भी फ़ायदा उठाया ना। देखिए, मेरे वालदैन के पास पैसा था तो मैं भी वालदैन के घर के मर्द खाना पीना खाते थे, वालदैन के पास इज्जत थी तो लोग मुझे इज्जत से देखते थे, वालदैन के पास नेक नामी थी तो मेरा भी रिश्ता कोई अच्छा इंसान लेने आ गया, वालदैन के पास कोई रिसोर्सेज थे तो मुझे भी तालीम की नेमत मिल गई। तो कितनी सारी नेमतें वालदैन के थ्रू हमें मिली होती हैं। वालदैन का साया था तो किसी की बुरी नज़रों से मैं बच गई। कितनी सारी नेमतें कि तूने मेरे वालदैन पे भी ये नेमत की कि उनको ज़िंदगी दी, उनको सेहत दी कि वो मेरी टेक केयर कर सके, उनको रिस्क तूने अता फरमाया, तूने उनको इज्जत दे दी, वो सारी मेरे काम ही आई ना। किसी चोर की बेटी होती, किसी के चोर का बेटा, डाकू का बेटा, किसी इस तरह का बेटा होता, कौन उसको पूछता, कितने बुरे नामों से उसको पुकारता। तो देखो, वालदैन की नेमतें, अल्लाह उनके ऊपर भी तेरा शुक्र है कि तूने मेरे वालदैन को नेमतें दी। और फिर यानी वालदैन की नेमत जो है, अगर उनके ऊपर जो नेमतें हुई उन्होंने अपनी नेमतों का उस तरह से शुक्र नहीं अदा किया, तो अल्लाह मैं उनके बिहाफ पे, अल्लाह मेरे वालदैन पे जो तूने नेमतें की उन पे शुक्र अदा करता। देखिए कितनी प्यारी बात है कि अल्लाह, यानी अगर वो नहीं शुक्र करते या उन्होंने कमी की शुक्र करने में, वह उनको इतना एहसास नहीं था, या वो हर वक्त बूढ़े हो गए, शिकायतें करते रहते हैं, चिड़चिड़ापन आ गया, अब वो तो खुश ही नहीं होते किसी बात से, उनको तो शुक्र का कोई बात समझ ही नहीं आती, उल्टे ताने ही देते रहते। तो मैं अल्लाह शुक्र अदा करती उनके बिहाफ पे। तो इस लिहाज से भी शुक्र कि उनकी शुक्र की जो कमी है ना वो भी मैं पूरी करूं। और फिर ये कि अल्लाह तूने मेरे वालदैन पे जो नेमत की, यानी इस वक्त अगर मिसाल के तौर पे वालदैन सेहत तंदुरुस्ती के साथ हैं और या उनके पास रिस्क है, पैसे हैं, तो अल्लाह इसके ऊपर भी शुक्र है। इसलिए कि अगर वो बेड रिडन हो जाते, अगर वो बिल्कुल नादार मोहताज हो जाते, तो मेरे लिए मुश्किल थी ना, फिर मुझे देखना होता ना, मेरे लिए कितना प्रॉब्लम हो जाता। तो वालदैन के पास ये नेमत है तो अल्लाह तेरा शुक्र है उनके ऊपर जो तूने नेमत की, और फिर वालदैन का साया मेरे ऊपर सलामत है, तो फिर अल्लाह ताला इसके ऊपर भी तेरा शुक्र है कि तूने मेरे वालदैन के ऊपर ये नेमत की। तो अपने वालदैन के लिए देखे, इंसान उनके ऊपर होने वाली नेमतों के ऊपर भी शुक्रगुजारी करता है, उनके ऊपर जो होने वाले एहसानात हैं उनके ऊपर भी शुक्रगुजार होता है। अच्छा, वालदैन के लिए जो सबसे बेहतरीन दुआ है वो कौन सी है? रब्बिरहमहुमा कमा रब्बयानी सगीरा वा अन आमल सालेहन तरदाओ। अल्लाह मुझे तौफीक और किस चीज़ की दे, ये सारी की तौफीक मांगी गई है ना, अल्लाह मुझे तौफीक दे कि मैं अमल ऐसे करूँ कि जिससे तू राज़ी हो जाए। या अल्लाह, नेक अमल तो बहुत सारे हैं मगर हर नेक अमल से क्या अल्लाह ताला खुश हो जाता? नहीं, क्योंकि जिस नेक अमल में रियाकारी हो उससे अल्लाह ताला नहीं खुश होता, जिस नेक अमल के बाद एहसान जताया जाए उससे अल्लाह नहीं खुश होता, जिस नेक अमल के अंदर साथ तकब्बुर शामिल हो अल्लाह ताला उससे खुश नहीं होता, जिस नेक अमल में साथ सुन्नत की पैरवी ना की गई हो, सुन्नत के मुताबिक ना हो, उससे वो खुश नहीं होता, जो अदले के बदले में किया हो उससे नहीं खुश होता, जिसमें नीयत कोई और दुनिया की चाह तो उससे नहीं खुश होता। तो अल्लाह वो वाला नेक अमल जिससे तू बस राज़ी हो जाए, यानी सिर्फ नेक अमल नहीं मांगा बस मैं नेक अमल करूँ, नेक अमल तो बहुत सारे हैं इस तरह के नेक अमल, अल्लाह जिनसे हो तू राज़ी हो जाए। तो नज़र किस पे हो कि अल्लाह बस तू खुश हो जाए, ये वाला भी नेक अमल के वालदैन की खिदमत करूँ तो वो वाला जिसमें तेरी खुशी हो, बस तू राज़ी हो जाए अल्लाह इससे। तो हमें हिर्स किस नेक अमल की करनी है, हमें तलाश किस नेक कि अल्लाह ताला मुझसे राज़ी हो जाए बस, ना लोगों के लिए करना है, ना वो क्या कहेंगे, वो क्या कहेगा, वो फिर ये बातें बनाएंगे, फिर ऐसे होगा, नहीं, अल्लाह जिससे तू खुश हो जा। कितनी जामे दुआ है ना। और फिर अगली जिस चीज़ की हमें सबसे ज़्यादा फिक्र होती है, अपने से भी ज़्यादा फिक्र इनकी है, वो असलहली फी ज़रूरियती। इंसान कितना सोचता है हाय मेरे बाद क्या बनेगा, अपनी ज़िंदगी में भी नहीं इंसान कर सकता इसला, मेरे बाद क्या बनेगा, मैं क्या करूं, मैं क्या कर जाऊं अपनी औलाद के लिए। तो अल्लाह से दुआएं, असलह ली फी ज़ुर्रियत, कौन होती, सिर्फ बच्चे नहीं है ज़ुर्रियत, नस्ल को ज़ुर्रियत कर दे, मेरी प्रोजनी, मेरी नस्लों में इसलाह कर दे। ली का वर्ड नोट करें, असले फी ज़ुर्रियत ही भी हो सकता था, लीक आया तो उसका मतलब क्या, मेरे लिए, यानी वो मेरे लिए सदका जारिया बने, मेरी नेकियों में इजाफा होता जाए, तू इनकी ऐसी इसलाह कर दे अल्लाह, इनको इतना अच्छा बना दे
اتنا اچھا بنا دے کہ میرے لیے بھی فائدے کا باعث بنے، میں دنیا سے چلی بھی جاؤں، میری نسلوں میں متقین کے امام اٹھیں، میری نسلوں میں نیک لوگ اٹھیں، تاکہ میری مجھے بھی نیکی ملتی رہے، میرا بھی صدقہ جاریہ بنتا رہے۔ سبحان اللہ۔ تو وہ جو ہماری فکر ہے نا، وہ اس دعا کے اندر ہم نے اپنی فکر کو اللہ کے حوالے کر دیا کہ میری نسلوں تک کی بھی حفاظت اللہ کے ذمہ ہی، اور ایسی نسلیں جن کا صرف ان کو نہیں فائدہ، مجھے بھی فائدہ ہوتا رہے کہ وہ اتنی نیک ہو۔ سبحان اللہ۔ کیونکہ دیکھیں ہمیں زیادہ آنے والے وقت کے اندر جب انسان دین پڑھ لیتا ہے نا، تو یہ نہیں زیادہ فکر ہوتی کہ ہائے ہماری نسلیں کھائیں گی کہاں سے، ہائے ہماری نسلوں کے پاس پیسہ ہوگا کہ نہیں، زیادہ یہ فکر ہوتی ہے اللہ ایمان پہ قائم رہے، آنے والا وقت فتنوں کا دور ہے، اللہ ایمان پہ قائم رہے۔ تو یہ بہترین دعا ہے، وصلی لی فی ذریتی، وصلی لی فی ذریتی، اپنی زبان پہ جب فکر آئے اپنی زبان پہ اس کو جاری کر لے۔ انی تبتو الیک، میں اللہ تیرے آگے توبہ کرتی ہوں کہ میرے اندر پتہ نہیں کتنی کمیاں کوتاہیاں، میں تیری طرف توبہ کرتی ہوں، پتہ نہیں شکر ادا کرنے میں کتنی کمی رہ گئی، اور پتہ نہیں والدین کے ساتھ احسان کرنے میں اس نے سنو کبھی کوئی اونچ نیچ ہوتی ہے، کبھی کوئی بات منہ سے نکل جاتی ہے، انسان ہے نا تو کمیاں ضرور ہوتی ہیں، تو اللہ میں شرمندہ ہوں، اللہ میں شرمندہ ہوں، میں تیرے آگے توبہ کرتی ہوں، میں اپنے گناہ اپنی غلطیاں میں ان کا اعتراف کرتی ہوں، اور وہ انی من المسلمین، لیکن اللہ اینڈ آف دا ڈے میں اللہ تیری فرما بردار ہوں۔ اتنی عاجزی ہے اس کے اندر، اللہ میں تیرے حکموں کے آگے جھکنے والی ہوں اللہ۔ سبحان اللہ، ساری زندگی اس کے اندر آ گئی کہ اللہ تعالیٰ کے آگے جھک بھی گئے، اللہ تعالیٰ کے آگے توبہ بھی کر لی اپنے گناہوں سے، اپنے عمل کی میں وہ والا عمل مانگ لیا اپنے لیے جس سے رب راضی ہو۔ دیکھیں رب راضی ہو گیا تو بس سب ہمارے کام بن گئے، رب راضی ہو گیا تو بس جنت مل گئی، رب راضی ہو گیا تو پھر کوئی فکر ہی نہیں رہ گئی، جس سے رب راضی ہو جائے تو پھر اس کے کیا غم رہا، اپنی زندگی کا مشن ہی یہ ہونا چاہیے میرا رب مجھ سے راضی ہو جائے۔ اور یہ کانسٹنٹ ایفرٹ ہے، چاہے یہ جو میں نے آپ کو کہا نا، یہ پہلے ہم نے جو پڑھا پچھلی آیت 13 میں استقامت ہو، پوری زندگی کی ایفرٹ ہے، کیونکہ ایک دن صرف کرنا نہیں ہے نا، پوری زندگی کرنا، اسی طرح یہ ساری زندگی کا ہے کہ عمل ایسا ہو کہ اللہ راضی ہو جائے، اور انسان اس زندگی میں کبھی اس سے اس کو کافی نہ سمجھے، اور نہ کبھی اس سے مطمئن ہو جائے کہ میں نے جی کافی کر لی، اب اللہ تو راضی ہو ہی گیا ہوگا، نہیں، جب وہ جنت میں جائے گا نا، پھر جب ساری نعمتیں مل جائیں گی، آپ کو یاد ہوگی وہ حدیث میں آپ کو بتایا تھا کہ اس وقت اللہ تعالیٰ فرمائے گا کہ کچھ اور مانگ دے، تو وہ کہیں گے اللہ تعالیٰ ساری نعمتیں تو نے ہمیں دے دی، اللہ تعالیٰ فرمائے گا میں تمہیں ایسی ایک نعمت دیتا ہوں کہ اب میں تم سے راضی ہو گیا، میں تم سے کبھی ناراض نہ ہوں گا۔ وہ نعمت اتنی بڑی ہوگی، کیونکہ وہ انسان سوچے نا جس نے ساری زندگی کیا چاہا، انعام علی صالحم تردا، اللہ تو خوش ہو جا، بس اللہ تو خوش ہو جا، اس کی بھاگ دوڑ اس کی نہ دنیا کو دکھانے کے لیے تھی، نہ واہ واہ کے لیے تھی، نہ بس دوستوں احباب کے لیے تھی، نہ دنیا داری کے لیے تھی، نہ پیسے کے لیے تھی، کسی کے لیے بھی نہیں تھی، اس کی ساری بھاگ دوڑ کس کے لیے تھی، اللہ تو راضی ہو جا۔ اس سے نیت کے اخلاص کا پتہ چلتا ہے کہ نیت خالص بس اللہ کی رضا کے لیے وہ نیکیاں کرتا رہا، بے لوس ہو کے کرتا رہا، کسی نے کی یا نہیں کی میرے ساتھ، کسی نے بدلہ دینا یا نہیں دینا مجھے، بس اللہ تو راضی ہو گیا، بس میرے لیے سب یہی کافی، اس کے لیے ہی تو میں نے کیا۔ وہ بندہ ہے کہ پھر دیکھیں یہ وہ نیک اولاد ہے، یہ جو یہ دعائیں کرتی ہے کہ وہ 40 پہ پہنچ کے اب اس کو یہ بھی خیال آ رہا ہے نا، اللہ میں نے کتنے گناہ کر دیے، پتہ نہیں زندگی میں کتنی، جب میری عقل نہیں تھی، مجھے سمجھ نہیں تھی، تو بتوئی لے ایک، اور میں اللہ مسلمین میں سے تیرا فرمان فرما بردار۔ تو ہمیں اس سے بہت ساری باتیں پتہ چلیں ان آیات سے کہ ہم نے اپنی زندگی کی ڈگر کیا بنانی ہے، اللہ کی عبادت کے بعد والدین کے ساتھ اس نے سلوک، جیسے میں نے آپ کو کہا کہ اگر زندہ ہیں تب بھی ان کے ساتھ احسن سلوک کرنا، ان کے ساتھ بھلائی کرنا، اور فوت بھی ہو گئے تو میں نے آپ کو بتایا ان کے لیے دعائیں کرنا، اور ان کے پیاروں کے ساتھ اچھا سلوک کرنا، ان کے لیے حج یا حج انہوں نے کر لیا تھا تو عمرے کرتے رہنا، پھر ان کی طرف سے صدقہ و خیرات کرتے رہنا، ان کے لیے صدقہ جاریہ کے پروجیکٹس میں لگا دینا جہاں پہ ان کو نیکیاں ملتی رہیں، اور پھر نیک خود بننا جس سے والدین کے لیے صدقہ جاریہ ہو جائے، کیونکہ نیک اولاد بھی صدقہ جاریہ، خود نیک بننا کہ میرے ماں باپ کو اس سے فائدہ ہو، ورنہ انسان اکثر اپنے والدین کا ان کی زندگی کے اندر نہیں قدر کرتا، لیکن جن کے والدین پھر چلے جاتے ہیں تو پھر وہ سوچتے ہیں کہ والدین کتنی بڑی نعمت ہے، کیونکہ والدین تو ہمیشہ ہی اولاد کے لیے ہاتھ اٹھا کے دعائیں ہی کرتے. تو کسی جب وہ زندہ ہیں تو پھر ان کو اگنور ایسے نہ کریں کہ بس اگنور کیے رکھا ہے اور ان کو بالکل نہ کبھی بات کرنی نہ کچھ ہے, ہم اپنے ہی مصروف ہیں. تو ہمیں بہت کچھ اس ایک دعا سے پتہ چل گیا کہ یہ انسان, یہ اولاد کتنی پیاری, یعنی اس کی تربیت ہوئی بھی ہے, کتنی پیاری یہ شیپ ہوئی بھی ہے, کہ کیا اس کے شوق ہے, اس کی جستجو کیا ہے, چھوٹا ہو یا بڑا کام ہو اس کی سوچ کیا ہے, میرا اللہ راضی ہو جائے. تو اسی طرح ہمیں یہ بھی پتہ چلتا ہے کہ جو اولاد ہے اگر وہ والدین کی جو اوپر احسانات اللہ تعالیٰ کے ہیں ان کے اوپر بھی اللہ تعالیٰ کا شکر ادا کرے تو وہ بھی قبول ہوتا ہے, اولاد کی طرف سے, والدین کی طرف سے بھی قبول ہوگا. ابھی اب آپ عمرہ کرتے ہیں یا حج کرتے ہیں یا عمرہ کرا آپ نے تو آپ کی طرف سے بھی نیکی لکھی گئی اور اللہ تعالیٰ ان کو بھی عطا فرماتا ہے. اور والدین کو تکلیف دینا ان گناہوں میں سے ہے جن کی سزا انسان کو اس دنیا ہی میں مل جاتی ہے, دنیا میں ملتی ہے, انسان مرتا نہیں ہے اس کا وبال دیکھے بغیر, اس کی سزا دیکھے بغیر, اللہ اس کے شاید وہ توبہ کرے تو اللہ تعالیٰ اگر اس کی توبہ قبول کر لے اور اس کا گناہ دھل جائے, ورنہ اس دنیا میں ہی اس کو سزا مل جاتی ہے, آخرت میں تو ملنی ہی ملنی ہے پھر. تو اگر کہیں والدین کے ساتھ گستاخیاں ہوئی ہوئی ہیں تو ابھی انسان دنیا میں بھی ان سے معافی مانگ سکتا ہے جس وقت وہ زندہ ہو, لیکن اگر وہ فوت ہو چکے ہیں, ان کا دل دکھایا ہوا ہے, ان کے ساتھ بدتمیزیاں کی ہوئی ہیں یا ان کے کہنے نہیں مانے, اور پھر تو پھر اب بھی توبہ کریں, کہ پھر بھی انسان کو توبہ کرنی چاہیے. اور اگر والدین کے اور اپنے درمیان ایسی کچھ رنجشیں چل رہی ہیں, بہت سارے لوگوں کو بہت ساری شکایات بھی ہوتی ہیں, بہت ساری باتیں کرتے رہتے ہیں کہ یہ انہوں نے ایسے کیوں کیا, وہ کیوں کیا, نہیں آپس کے اندر نہیں بنتی, تو اس کے لیے جو دعا ہے ابن کثیر نے اپنی تفسیر میں لکھی ہے کہ یہ والی جو مسنون دعا ہے یہ انسان کرے, اللہم الف بین قلوبینا و اصل ذات بینینا و اہدنا سبل السلام. اب پوری دعا نہیں بھی کرتے, لمبی دعا ہے حالانکہ بہت پیاری دعا ہے کہ وبارک لنا فی اسمائنا و ابصارنا و قلوبنا و ازواجنا و ذریاتنا و تب علینا انک انت التواب الرحیم, جیسے یہاں پہ اس طرح اس میں بھی اولاد میں بھی برکت ہو, اللہ میری زوج میں برکت ہو, اللہ توبہ بھی ہماری قبول کر لے, اللہ ہمیں اندھیروں سے نکال کے روشنی میں ملے آئے, ہمارے ہمیں کھلے چھپے گناہوں سے بچا کے رکھ. لیکن سب سے پہلی بات کہ اللہ الف بین قلوبنا و اصل ذات بینینا, اللہ ہمارے دلوں میں الفت ڈال دے, محبت ڈال دے آپس میں, ہماری اصلاح کر دے. تو اگر ماں باپ بچوں کے ساتھ اس طرح ان کے معاملات ہیں کہ بچے بدتمیزی کر رہے ہیں, بچے نہیں سن رہے ہیں, تو خود بھی ڈال اپنے لیے بھی مانگ سکتے ہیں یہ کہ اللہ ہمارے اور ان کے تعلقات صحیح ہو جائیں. اور اگر انسان کو اپنے والدین کے ساتھ ہے تب بھی, تو دونوں ویز میں یہ چل سکتی ہے, اپنی اولاد کے لیے بھی, اور کیونکہ والدین بھی شکایت کرتے ہیں اولاد نہیں سن رہی, اولاد ایسے کر رہی ہے, تو جب آپ نے یہ دعا مانگ لی تو اللہ تعالیٰ سے آپ نے آپس میں محبت بھی مانگ لی اور اصلاح بھی مانگ لی کہ اصلاح کر دے ہمارے درمیان نا, اور ہمیں سلامتی کا راستہ دکھا. تو بہت جامع دعا ہے, بہت پیاری دعا ہے, مسنون دعاؤں کی کتاب میں آپ کو یہ مل جائے گی. بہت شدہ والدین ہیں تو ان کے لیے مغفرت کی دعائیں بہت اچھی دعائیں ہیں کہ ان کے لیے مغفرت کی دعا کی جائے. آپ کو پتہ ہوگا اویس کرنی جو تھے وہ اپنی والدہ کی وجہ سے آپ صلی اللہ علیہ وسلم سے ملاقات کے لیے نہیں آ سکے تھے, تو آپ نے ان کو مستجاب الدعوات فرمایا تھا کہ جب وہ آئیں کبھی تو آپ ان سے دعا کرا لینا. تو حضرت عمر نے ان سے دعا کرائی تھی اپنی خلافت کے دور میں وہ آئے تھے. تو بہت بڑی نیکی ہے جو والدین کے ساتھ اس نے سلوک کیا اور جن کو یہ توفیق مل جائے. اچھا تھوڑا سا یہ بھی میں کہوں گی کہ جو والدین ہم جو والدین کی جگہ پہ جب ہم ہوتے ہیں تو تھوڑا سا ہم تھوڑا سا کم از کم جب تک ہمارے ذہن چل رہے ہیں, جب تک ہماری عقل کام کر رہی ہے, ایک تو وقت آتا ہے کہ پھر انسان کی بھی عقل کام کرنا بند کر دیتی, لیکن جب تک کام کر رہی ہے تو خدا کے لیے تھوڑا سا اپنی اولاد کو بھی ریلیف دیں, ان کو گناہ گار نہ کریں, ان کو اس لیے نہ گناہ گار کریں ایسی ڈیمانڈس کر کے یا ایسی باتیں کر کے یا ان سے ہر وقت تانے تشنے, تم تو ایسے نماز کا بھی کہنا, نماز تو نہیں پڑھی ہوگی تم نے نا, نہیں پڑھنی ہی نہیں تم نے, اس طرح کر کے بات کرنا ہر وقت, ایسی उनको जली कटी सुनाते रहना, उससे क्या वो पुट ऑफ हो जाते हैं। हर बात कहना तुम्हें तो मेरा ख्याल ही नहीं, तुम्हें कहाँ मेरा ख्याल होगा, ना तुम्हें दोस्तों का ख्याल हो, माँ का कहाँ ख्याल है, तो उससे क्या होगा, करीब आएगा कि दूर जाएगा। तुम्हारे पास तुम्हारे लिए टाइम ही नहीं, तुम तो हमें कुछ समझते ही नहीं, कोई पूछते ही नहीं हमें, उससे भी क्या होगा। उससे क्या होता है, बच्चे पुट ऑफ हो जाते हैं, वो और दूर होंगे, करीब नहीं आएंगे, वो भी गुनाहगार होते हैं हमारी बातों की वजह से। तो हम थोड़ी सी ना समझ का मुजाहरा करें। ये ज़ुबान अल्लाह ताला ने इसलिए नहीं दी है कि इससे हम जो मर्जी बोलें, अब तो हमारा हक है क्योंकि ये हमारी औलाद है, हम जो मर्जी सुनाएं ना इनको, ऐसी सुनाएं कि बस यहाँ पे हमें फ्री हैंड मिला हुआ। तो क्यों हम अपनी औलाद को भी गुनाहगार करते हैं ऐसी जली कटी बातें सुना के, ऑल द टाइम उठते बैठते ताने, उठते बैठते। आपको पता है जो औलाद है ना, एक ये बात को याद रखें, औलाद के लिए इतनी बड़ी चीज़ होती है कि उसके माँ बाप उससे खुश हो जाएं। वो कुछ अर्सा कोशिश करेगा आपको खुश करने की, लेकिन जब ऑल द टाइम अनॉयड ही है। अच्छा हम क्या चाहते हैं, हम तो चाहे जैसे मर्जी पता नहीं कितने गुनाहगार क्या हमारे औलाद तो औलिया अल्लाह बन जाए। इसीलिए आप हर एक माँ बाप को देखें, इनको कुरान की क्लासों में ले लें, इनको ये रजिस्टर कर लें, इनको वहाँ भेज दें, इनको वहाँ में बस ये औलिया अल्लाह बन जाए, ये बस बहुत नेक और वो बन जाए। हम चाहे जैसे मर्जी, हमारा ये होता है। अच्छा अब वो हमारी एक्सपेक्टेशन के मुताबिक नहीं, वो हमारे जैसे बेचारे होते, जैसे हम या जैसे हम अपनी जवानियों के अंदर होते थे वो भी वैसे ही हैं। अब हमारा दिल कुड़ता जलता और फिर हम उनको वो जली कटी सुनाते, तो नहीं, इससे फ़ायदा नहीं होगा, इससे उल्टा नुकसान हो सकता है। अगर आपको खैरख्वाही वाकई है ना अपनी औलाद की, तो जली कटी सुनाना बंद कर दें, उनको अपने से करीब लाने की कोशिश करें। उनकी भलाई भी इसमें है, वो इस तरह नेकी कमा सकते हैं। बहुत एक्सट्रीम केस तो डिफरेंट होते हैं, लेकिन ये चीज़ें अगर हम समझदारी के साथ काम करें तो वो उनके अंदर एक होती है कि मेरी एक्सेप्टेंस या मेरे माँ बाप मेरी तारीफ़ करें या मैं इनकी एक्सपेक्टेशन पे पूरा उतर आऊँ। अब वो जब नहीं उतर पाता वो बच्चा, तो वो आहिस्ता आहिस्ता गिव अप कर देता है कि इनको तो कभी राज़ी कर ही नहीं सकते, छोड़ो यहाँ पे क्या अपना वक्त ज़ाया करना। और फिर और शिकायतें, तो ये टू वे चलती है ना, फिर और शिकायतें माँ बाप को होती हैं, वो और दूर होता है, फिर और शिकायतें, फिर और ताने, वो क्या समझते हैं कि ये ताने देंगे तो ये करीब आएगा, वो और दूर होता जाता है। इस तरह शैतान पहले ही इस चीज़ के अंदर अपना काम करता है और दूरियां बढ़ती चली जाती हैं, समझाइए। तो अब अगर हम ये सोचते हैं कि अब वो वाला दौर हो, देखें सहाबा के ऐसे थे, वो तो ऐसे थे, फ़लाने के उन्होंने अपने वालदेन की कितनी खिदमत की और फ़लाने कितनी की और फ़लाने कितनी की, तो देखें फिर उनके वालदेन भी कैसे थे। ये भी सोचें, ये नहीं कि वालदेन का मकाम मैं कोई कम कर रही हूँ, लेकिन सिर्फ थोड़ी सी वालदेन को ये नसीहत है कि औलाद को अपने से करीब लाएं, उनसे इतनी हाई एक्सपेक्टेशन ना रखें कि वो औलिया अल्लाह बन जाए। वो आम इंसान है, उनमें कमियाँ होंगी, ये दुआएँ करते रहें, वासली लीफी सुरैयती है अल्लाह इनकी इसलाह कर दे, ये भी मेरी तरह के कमज़ोर ये भी है ना, उनकी तो जवानी की उम्र होती है, हम तो फिर भी एक उम्र को पहुंच के भी हटते नहीं हैं, तो सोचें कि वो तो एक जवानी में। अल्लाह अकबर, उलाइकल्लज़ीन नतक़ब्बलु अन्हुम अहसन मा अमिलु, ये लोग हैं फिर अल्लाह ताला फरमाते हैं कि ऐसे लोग हैं हम कबूल करते हैं उनसे बेहतरीन जो उन्होंने अमल की, वरना तजावुज़ उन से ये आती फी असाबिल जन्नत, फिर हम इनसे इनकी बुराइयाँ दूर कर देते, दरगुजर कर देते। ज़ाहिर है उनसे भी कोई गलती तो होगी ना, जो ऐसी औलाद भी होगी, गलती तो हर एक से होती है। बस अल्लाह के आगे सच्चे रहें, अगर वालदेन कितना भी कह रहे हैं तुम तो मेरा कुछ नहीं एहसास करते, तो अगर वाकई आप कर रहे हैं और आप अपनी तरफ से पूरी कोशिश में लगे हैं और आपने कोई कमी नहीं छोड़ी, तो कोई मसला नहीं, अल्लाह ताला को तो पता है ना। वाद सिद्क़िल्लज़ी कानू युअदून, सच्चा वादा है जो वो वादा दिए जाते हैं, यानी कि ये ना कभी सोचना इसका क्या फ़ायदा होगा, इसका क्या, मुझे तो कुछ भी नहीं मिला, मैं तो इतना करती हूँ और मिलता क्या, उल्टा ताने मिलते, नहीं, अल्लाह का वादा सच्चा है, जो उसने वादा कर दिया ना कि इस इन नेकियों के ऊपर इस तरह जन्नत मिलेगी, अल्लाह राज़ी हो जाएगा, ये अल्लाह का वादा है। वल्लज़ी क़ाला, अब दूसरी बद औलाद है, और वो जिसने कहाली वाली दही अपने वालिदैन से, उफ़ लकुमा, उफ़ हो तुम्हारे दोनों के ऊपर, यानी उफ़ का कलमा क्या है, एक तो ये कलमा है बेजारी का, तंगी का, कि बिल्कुल वो मतलब
تنگ پڑا ہوا ان سے ناراضگی کا. آتا عیدانی تم مجھے دھمکیاں دیتے ہو کس چیز کی؟ ان اخرا جا کہ میں نکالا جاؤں گا یعنی زمین سے اٹھایا جاؤں گا پھر سے. وقت خلط القرون من قبلی جب کہ میرے سے پہلے بھی بہت ساری نسلیں گزر چکی ہیں, اتنے لوگ گزرے کوئی بھی واپس نہیں آیا. تم کیا سوچتے مجھے دھمکیاں دیتے ہو تم اٹھو گے اللہ حساب لے گا؟ اب یہ بد اولاد ہے جو ماں باپ کے آگے زبان درازیاں کر رہی ہے. وہما یستغیثان اللہ اور وہ دونوں فریاد کرتے ہیں اللہ سے. وَيْلَكَ آمِن اور اپنے بیٹے کو کہتے ہیں تیرا برا ہو ایمان لیا. اب یہ ایمان سے پھرا ہوا ہے یہ کردار ہے. اور دیکھیں بہت سارے والدین چلو اس سلسلے میں نہیں تو ویسے اپنے بچوں سے ایسی باتیں سنتے ہیں کہ بچے آگے سے والدین کو اتنے برے برے باتیں کہتے ہیں کہ آپ مجھے دھمکی دیتے ہیں آپ کیا سمجھتے ہیں آپ کے ایسے اور ایسے کلمات بولتے ہیں جیسے یہاں پہ اف کا کلمہ بولا گیا اس طرح تنگ پڑنے کے کلمات بولتے ہیں کیونکہ والدین سے وہ تنگ آئے ہوتے ہیں. تو اب وہ آگے سے کہتے ہیں وہ پھر بھی فریادیں کرتے ہیں اللہ سے اور اس کو نصیحت پھر بھی کرنا نہیں ہٹتے کیونکہ وہ خیر خواہ ہیں اس کے, ورنہ کوئی اور ہو تو کہے گا چلو جاؤ چھوڑو جاؤ پھر جہنم میں جلو, لیکن وہ یہ نہیں کہتے. وہ پھر بھی کہتے ہیں تیرا برا ہو تو کیا کہہ رہا ہے ایمان لیا ان وعد اللہ حق اللہ کا وعدہ سچا ہے. فَيَقُولُ مَا هَذَا إِلَّا أَسَاطِيرُ الْأَوَّلِينَ تو وہ آگے سے کہتا ہے یہ تو پرانی کہانیاں ہیں مجھے نہ کہانیاں سنا وہ تو پرانے لوگوں کی باتیں ہیں. استغفر اللہ تو والدین خیر خواہی کر رہے ہیں اور وہ بدتمیزی کر رہا ہے اور اس کو کہہ رہا ہے کہ آپ مجھے دھمکیاں دے رہے ہو اور والدین سے ناراض ہونے لگا ہوا ہے. استغفر اللہ اولئک الذین حق علیہم القول یہ ہے جن کے اوپر بات حق ہو گئی فی اممن گروہوں میں سے قد خلط من قبلہم جو ان سے پہلے گزرے من الجن والانس جنوں اور انسانوں میں سے جو ان جیسے ان سے پہلے گزرے ہیں جو ایسی باتیں کرتے تھے جیسی ان کے اوپر بات عذاب کی حق ہو گئی اسی طرح اس کے اوپر بھی پھر ہوگی کہ جو پرانی باتیں کہتا ہے والدین کی بات نہیں سن رہا وہ اس کو اصلاح کی طرف لے کر آ رہے ہیں وہ کدھر جا رہا ہے؟ وہ کہتا ہے زمانہ کدھر چلا گیا چاند پہ لوگ پہنچ گئے آپ اسی باتوں کو لگے ہوئے ہیں کہ قیامت آنی ہے اور یہ ہوگا اور میرے ساتھ ایسا ہو جائے گا اور مجھے نصیحتیں کرنے لگے مجھے من نصیحتیں کرے. وَلِكُلْ لِنْ دَرَجَاتُ مِمَّا عَمِلُوا ہر ایک کے لیے درجے ہیں جو اس نے عمل کی جو عمل کر رہا ہے. ایک یہ لڑکا ہے جو یہ عمل کر رہا ہے اور ایک وہ تھا جو ربی اوزینی والی دعا کر رہا ہے. تو جس کا جو جیسا عمل کرے گا اس کے لیے ویسا درجہ ہے. اور اسی طرح نیک عمل میں بھی کون آگے بڑھ گیا اس کا درجہ اس کے مطابق اوپر ہے, کون پیچھے ذرا ہے اس کا اس کے مطابق, کون نیک عمل تو کرتا ہے لیکن اس کا اتنا نہیں ہے جتنا دوسروں کا تو اس کے مطابق. تو درجے سب جنت میں بھی ایک برابر تھوڑی ہوں گے, سب جنت میں چلے بھی جائیں تو سب کے درجے اپنے اپنے عمل کے مطابق ہوں گے. کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جنت میں 100 درجے ہیں اور ہر 2 درجوں کے درمیان 100 سال کا فاصلہ ہے جیسے زمین اور آسمان کے درمیان فاصلہ, اور فردوس اس کا اعلیٰ ترین درجہ ہے جنت کا اور اسے 4 نہریں نکلتی ہیں. تم جب اللہ تعالیٰ سے سوال کرو تو فردوس کا سوال کرو. تو ہر ایک کے لیے درجے الگ الگ ہیں, کسی کا درجہ جنت میں بلند ہوگا کسی کا نیچے ہوگا کوئی جہنم میں پڑا ہوگا. وَلِيُوَفِّيَهُمْ أَعْمَالَهُمْ وَهُمْ لَا يُظْلَمُونَ اور پورا پورا دیا جائے گا ان کو ان کے اعمال کا بدلہ اور وہ ظلم نہیں کیا جائیں گے. وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ اور جس دن پیش کیے جائیں گے کافر لوگ آگ پر تو اس دن کیا ہوگا ان سے کہا جائے گا اذهب تم لے گئے تم طیباتکم اپنی نعمتیں فی حیاتکم دنیا کی زندگی میں تم نے نعمتیں پالی واستمتعتم بها اور فائدہ اٹھا لیا تم نے ساتھ ان کے, تمہیں جو تم نے نیکیاں کی تھیں نا دنیا میں ان کا تمہیں دنیا میں ہی مل گیا, تمہیں دنیا میں پیسہ مل گیا شہرت مل گئی مطلب آگے جو بھی ان کو اور نعمتیں ملی اور تم نے ان سے فائدہ بھی اٹھا لیا بہت انجوائے کیا بڑی ترقیاں تم نے کر لیں. فلیوم تو آج کے دن تجزون عذاب الہون آج کے دن عذاب ہون کے علاوہ یعنی رسوائی کے اہانت کے عذاب کے علاوہ تمہارے لیے کچھ نہیں ہے. آج ان نیکیوں کا بدلہ نہیں ملے گا جو تم نے کبھی یتیم خانے کھولے چیریٹی ورک کیا بہت کچھ کام کیے تھے دنیا کے اندر کسی کے ساتھ نیکی کر لی تھی اس کا آج نہیں ملے گا. تم دنیا میں انجوائے کر چکے نا وہ سب مل گیا تمہیں دنیا میں. تمہیں اب عذاب ہون کیوں ملے گا؟ بے ماں کن تم تستکبرون فی الارض بغیر الحق، اس لیے کہ تم دنیا میں تکبر کرتے تھے، تم بات نہیں سنتے تھے، بات کو نہیں مانتے تھے، اس کو کچھ سمجھتے ہی نہیں تھے، قرآن کی بات کو، اس کی بات کو ریجیکٹ کر دیتے تھے، اپنی عقل کو بڑا سمجھتے تھے، اور بما کنتم تفسقون، اور تم نافرمانیاں کرتے تھے، تمہیں کوئی خیال نہیں تھا کہ اللہ تعالیٰ کا حکم کیا ہے، تم جو برائیاں تھیں، جو گناہ کے کام تھے، ان کو دھڑلے سے کرتے تھے، کسی سے کسی کا ڈر نہیں رکھتے تھے، قیامت کے دن کھڑے ہونے کا خوف نہیں تھا۔ تو یہ ہے اس بندے کے لیے جس نے دنیا میں جو نیکیاں کی وہ دنیا کی خاطر ہی کی تھی، اس کو دنیا میں ہی مل گیا۔ اور کافر کے لیے بھی، آپ کو یاد ہوگی وہ حدیث کہ جس میں اللہ تعالیٰ سب سے پہلے ایک شہید، ایک عالم اور ایک سخی کو کھڑا کرے گا اور ان سے پوچھے گا، تو وہ کہیں گے ہم نے اللہ تعالیٰ تیرے لیے کیا یہ سارا کچھ، کسی نے پیسہ دیا، کسی نے علم دیا لوگوں کو، کسی نے اپنی جان دے دی، تو ہم نے تو تیرے لیے کیا۔ اللہ تعالیٰ فرمایا نے میرے لیے نہیں کیا، تم نے جس کے لیے کیا تھا وہ تمہیں مل گیا، یعنی دنیا کے لیے کیا تھا نا، دنیا میں وہ سب چیزیں مل گئی، ٹھیک ہے، لوگوں سے پیسہ بھی مل جاتا ہے، لوگوں کو عہدے مل جاتے ہیں، بعض دفعہ تعریفیں بہت ملتی ہیں، واہ واہ بہت ہوتی ہے، شہرت بڑی ہو جاتی ہے، لوگ کہتے ہیں جی فلاں فلاں کا نام فلاں یہ، تو تم نے اس کے لیے کیا تھا، تم یہی چاہتے تھے نا، تمہاری واہ واہ بہت ہو، وہ ہو گئی، اب یہاں پہ تمہارے لیے کچھ نہیں۔ اسی وجہ سے ہمارے اسلاف اتنا ڈرا کرتے تھے اس بات سے کہ یہ نہ ہو کہ ہمیں دنیا میں ہی یہ سارا بدلہ مل جائے، کہ حضرت عبد الرحمن بن عوف کے بارے میں آتا ہے نا کہ بعد میں جب آپ صلی اللہ علیہ وسلم کی وفات ہو گئی تھی تو ایک دفعہ روزہ رکھا ہوا تھا، تو افطار کے بعد ان کے پاس کھانا لایا گیا، تو کھانا دیکھا تو فرماتے ہیں مصعب بن عمیر شہید ہو گئے، وہ مجھ سے بہتر تھے، ان کو ایک چادر میں کفن دیا گیا، اگر ان کا سر ڈھانپا جاتا تو ان کے پیر کھل جاتے، اور پیر ڈھانپے جاتے تو ان کا سر کھل جاتا، حضرت حمزہ رضی اللہ تعالیٰ عنہ وہ بھی شہید ہو گئے، وہ بھی مجھ سے بہتر تھے۔ پھر ہمارے لیے دنیا میں وسعت کی گئی جو وسعت کی گئی، اور ہم کو دنیا سے جو کچھ دیا گیا وہ کچھ دیا گیا جو دیا گیا، اور ہمیں اب یہ ڈر ہے کہ ہماری نیکیوں کا بدلہ کہیں ہمیں دنیا میں ہی نہ مل جائے اور آخرت میں ہمارے لیے کچھ نہ ہو۔ پھر یہ رونے لگے کہہ کے اور کھانے کو چھوڑ دیا، یہ بخاری میں روایت ملتی ہے، یعنی ان کو یہ ڈر ہوتا تھا کہیں ایسا نہ ہو ہماری نیکیوں میں کہیں کوئی ریاکاری، کہیں کوئی ایسی بات ہو گئی ہو کہ اللہ تعالیٰ ان کا بدلہ دنیا میں ہی دے دے اور اس کے بعد آخرت میں ہمارے لیے کچھ بھی نہ رہے۔ تو ہمیشہ نیکی کر کے بھی اس میں ڈرتے رہنا چاہیے کہ اللہ، یا یہ نہ ہو کہ یہاں پہ یہ ہمیں جو سب کچھ مل رہا ہے اللہ، یہ نہ ہو کہ یہیں پہ مل گیا ہو اور آخرت میں ہمارے لیے نہ کچھ ہو۔ تو اللہ تعالیٰ ہمیں ان آیات سے سبق لینے کی توفیق عطا فرمائے، اور اس دعا کو بھی یاد کر لیجئے، اور اللہم الف بین قلوبنا ولی بل جو دعا میں نے بتائی ہے وہ بھی ضرور دعا کو یاد کر لیجئے، اور اللہ تعالی ہمیں توفیق دے کہ ہم اس طرح سے زندگی گزار سکیں جیسے کہ یہاں پہ اس بارے میں آیا ہے جو پہلی نیک اولاد تھی، اور اللہ تعالی ہماری اولاد کو بھی ہمارے لیے صدقہ جاریہ بنائے اور ہماری ذریت کو۔ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ تلاوت سنیں۔
بسم الله الرحمن الرحيم
حميم تنزيل الكتاب من الله العزيز الحكيم ما خلقنا السماوات والأرض وما بينهما إلا بالحق وأجل مسمى والذين كفروا عما قل أرأيتم ما تدعون وحمدا.